अगला रुकू चलते हैं, रुकू नंबर 8 पे है और अल्हम्दुलिल्लाह पारे का निस्फ है इस रुकू पे। इन्नल्लज़ीन आमनु वल्लज़ीन हादू वन्नसारा वस्साबीन والسابعين من آمن بالله واليوم الآخر وعمل صالحا فلهم أجرهم عند ربهم ولا خوف عليهم ولا هم يحزنون. مسلمان ہوں، یہودی ہوں، نصارہ ہوں یا صابی ہوں، جو کوئی بھی اللہ تعالیٰ پر اور قیامت کے دن پر ایمان لائے اور نیک عمل کرے، ان کے اجر ان کے رب کے پاس ہیں، ان پر نہ تو کوئی خوف ہے اور نہ اداسی. یہ آیت اپنے مفہوم کے اعتبار سے بڑی اہم آیت ہے. یہ اس بات کا جواب ہے کہ جنت میں جانے کے لیے ایمان کی ضرورت ہے. اگر ایمان نہیں تو نام چاہے مسلمان رکھ دو، یہودی رکھ لو، نصرانی رکھ لو، صابی رکھ لو، کچھ بھی رکھ لو، جنت نہیں ملے گی. اور مجھے لگتا ہے کہ عقیدے کے اعتبار سے سب سے زیادہ مس انٹرپریٹڈ آیت بھی ہے کہ جس کو مسلمانوں سے زیادہ غیر مسلموں نے پڑھا. وہ کہتے ہیں کہ دیکھو یہ سب کچھ چیزیں جو ہیں اس میں موجود ہیں، تو بہرحال ایمان کے بغیر جتنے مرضی نیک عمل ہوں جنت نہیں مل سکتی جب تک کہ یہ شرائط پوری نہ کی جائیں. اور جب ہم نے تم سے وعدہ لیا اور تم پر طور پہاڑ لا کھڑا کر دیا اور کہا جو ہم نے تمہیں دیا ہے اسے مضبوطی سے تھام لو اور جو کچھ اس میں ہے اسے یاد کرو تاکہ تم بچ سکو، لیکن تم اس کے بعد بھی پھر گئے. پھر اگر اللہ کا فضل اور اس کی رحمت تم پر نہ ہوتی تو تم نقصان والے ہو جاتے. اور یقیناً تمہیں ان لوگوں کا بھی علم ہے جو تم میں سے ہفتے کے بارے میں حد سے بڑھ گئے، اور ہم نے بھی کہہ دیا کہ تم بندر ذلیل بن جاؤ. اسے ہم نے اگلے پچھلوں کے لیے عبرت کا سبب بنا دیا اور پرہیزگاروں کے لیے واعظ اور نصیحت کا. اور حضرت موسیٰ علیہ السلام نے جب اپنی قوم سے کہا کہ بے شک اللہ تمہیں ایک گائے ذبح کرنے کا حکم دیتا ہے، انہوں نے کہا ہم سے مذاق کیوں کرتے ہیں؟ آپ نے جواب دیا میں ایسا جاہل ہونے سے اللہ کی پناہ پکڑتا ہوں. انہوں نے کہا اے موسیٰ دعا کیجئے کہ اللہ تعالی ہمارے لیے اس گائے کی ماہیت بیان کرے. آپ نے فرمایا سنو، وہ گائے نہ تو بالکل بڑھیا ہو نہ بچہ ہو بلکہ درمیانی عمر کی ہو، نوجوان ہو، اور جو کچھ حکم تمہیں دیا جاتا ہے اس کو بجا لاؤ. وہ پھر کہنے لگے کہ دعا کیجئے کہ اللہ تعالیٰ بیان کرے کہ اس کا رنگ کیا ہے. فرمایا وہ کہتا ہے وہ گائے زرد رنگ کی ہے، چمکیلا اور دیکھنے والوں کو بھلا لگتا ہے رنگ اس کا. وہ کہنے لگے کہ اپنے رب سے دعا کیجئے اور ہمیں اس کی مزید ماہیت بتائے، اس قسم کی گائے تو بہت ہیں پتہ نہیں چلتا، اور اگر اللہ نے چاہا تو ہم ہدایت والے ہو جائیں گے. آپ نے فرمایا کہ اللہ کا فرمان ہے کہ وہ گائے کام کرنے والی، زمین میں ہل جوتنے والی اور کھیتوں کو پانی پلانے والی نہیں، وہ تندرست اور بے داغ ہے. انہوں نے کہا اب آپ نے حق واضح کر دیا اور حکم برداری کے قریب نہ تھے، لیکن اسے مانا اور وہ گائے ذبح کر دی. یہاں پہ اس رکوع کا اختتام ہے، حالانکہ واقعہ آگے چلے گا، اتنے پہ بات کر کے آگے چلوں گی. اس رکوع کا موضوع کیا ہے؟ کٹ حجتیاں. اس کے پیچھے یہاں آپ نے دیکھا کہ گائے کا واقعہ ہے، اور یہ وہی واقعہ ہے جس کی وجہ سے سورت کو سورت البقرہ کہتے ہیں. اہم واقعہ تھا، تین انسینٹیو تھے. انسینٹیو کو اردو میں کیسے بولیں گے؟ تین وجوہات ہوئیں اس گائے کے ذبح کے حکم کی. پہلی وجہ کیا تھی؟ مصریوں کے ساتھ رہتے ہوئے بنی اسرائیل کے دل میں گائے کی محبت بڑھ چکی تھی، عقیدت کی حد تک اس کو پوجتے تھے، گو ماتا پرستی. دوسری وجہ کیا ہوئی؟ کہ وقت کے ساتھ ساتھ ان کے اندر عقیدہ آخرت کمزور ہوا، تو مرنے کے بعد دوبارہ جینے کا تصور ختم ہو گیا کہ کوئی نہیں مر کے اٹھنا. اور تیسری وجہ جو اگلے رکوع کے شروع میں آئے گی وہ کیا تھی؟ کہ ایک شخص کا قتل ہو گیا. ایک شخص تھا، اس کے بھتیجے نے اس کو قتل کیا، تو پوری معاشرے میں ایک اضطراب پھیلا ہوا تھا. اللہ تعالیٰ نے موسیٰ علیہ السلام کو حکم دیا کہ انہیں بولو کہ کوئی ایک گائے لے لیں اور اس کو کاٹیں، اس کے گوشت کا ٹکڑا مردے کے جسم کے ساتھ ٹچ کریں اور مردہ زندہ ہوگا. یہ ایک معجزہ تھا، جیسے ہر نبی کو مختلف معجزات ملے، تو وہ مردہ اپنے قاتل کا پتہ بتائے گا اور اس کے بعد دوبارہ مرے گا. तीनों काम इस एक वाक्य से हो जाएंगे। कैसे? जब अपने हाथ से गाय के ऊपर छुरी चलाएंगे तो यकीन आ जाएगा कि ये माबूद नहीं, ऐसे ही ना। और अगर उसके यानी मुर्दे के मरने के साथ जब उसको जिंदा होता देखेंगे तो मरने के बाद जीने का तसव्वुर नुमाया होगा। और तीसरी बात यह है कि इनके कत्ल का मुकदमा भी सॉल्व हो जाएगा। इन्होंने इस आसान हुक्म को इतना बोझल कर लिया कि आपने भी सुना कि किस तरह उल्टे सिलटे सवाल करके दीन को बोझल कर दिया। और बिलाखिर फिर वो गाय एक भारी कीमत पे मिली, फिर उसको ज़िबा किया, फिर उसका गोश्त उस मुर्दे को लगाया गया, तो फिर उससे वो सब काम हो गए। उसने अपने भतीजे का नाम भी ले दिया और मुर्दे के जिंदा होने को भी देखा, और इस तरह से उनके दिल से गाय की जो मोहब्बत थी वो वक्ती तौर पे निकली। लेकिन इस रुकू में जो बातें सारी हैं, अगर हम इसको देखें हमारे लिए अमल की बातें क्या हैं, अगर ये सारे पॉइंट्स, क्योंकि ये वाक्या था तो अमल के नुक्ते सारे मैंने साथ ही दे दिए आपको, इसमें क्या है कि अल्लाह के हुक्म पे हुज्जतें नहीं करनी। जो करने का हुक्म हो उसको कर लेना चाहिए। हीलो हुज्जत से काम मुश्किल हो जाता है। उन्होंने खुद मुश्किल की, पहले सवाल पूछते रहे और उसके बाद फिर जब जवाब ना मिला तो फिर क्या हुआ। अपने लिए क्या अमल की बात है, अपना इख्तिसाब कैसे करना है हमने बाद में, क्या मैं अल्लाह के हुक्म को सुन के हीलो हुज्जत तो नहीं करती। यानी अगर इंसान ये सोच लेना जब भी अल्लाह की कोई नाफरमानी करूंगी तो मैंने उस वक्त सोचना है कि आसमान फटेगा और मेरे ऊपर गिर जाएगा, और ये जमीन फटेगी और मैं उसमें चली जाऊंगी। यानी बुनियादी तौर पे इस रुकू का नुक्ता क्या है, गुनाह करते वक्त बेखौफ नहीं होना, अपने बुरे अंजाम का डर रखना है और दीन को आसानी से लेना है। आगे चलते हैं, अगला रुकू इसी वाक्य की कंटिन्यूएशन है। व इस कतल तुम नफ्सन फद्दारातुम फीहा वल्लाहु मुखरिजुम मा कुंतुम तक्तुमून। और जब तुमने एक शख्स को कत्ल कर डाला फिर इसमें इख्तलाफ करने लगे और तुम्हारी पोशीदगी को अल्लाह ताला ने जाहिर करने वाला था, हमने कहा कि इस गाय का एक टुकड़ा मकतूल के जिस्म पर लगाइए, वो जी उठेगा। इस तरह अल्लाह ताला मुर्दों को जिंदा करके तुम्हें तुम्हारी अकलमंदी के लिए अपनी निशानियां दिखाता है। इतना सख्त वाक्या देखने के बाद, इतना बड़ा मौजज़ा अपनी आंखों से देखा, मुर्दा को जिंदा होता देख के भी हुआ क्या, हिदायत मिलने की बजाय थुम्मा कसत कुलूबुकुम मिन बादि ज़ालिका फहियकल हिजारा औ अशद्दु क़स्वा। फिर इसके बाद तुम्हारे दिल पत्थर जैसे बल्कि इससे भी ज्यादा सख्त हो गए। यहां देखिए अल्लाह ताला एक दावा कर रहे हैं। अमूमन अल्लाह ताला अपनी निशानियां दिखाता है जिंदगी में। हर इंसान अगर आंखें खोल के जिए ना तो बहुत बड़ी बड़ी निशानियां हैं जो अल्लाह के वजूद का उसको जिक्र करती हैं और उसको समझ आती है। लेकिन इनफरादी जिंदगी में भी इंसान के साथ बहुत बड़े बड़े बाज़ दफा मौजज़े हो जाते हैं। बीमारी से बच जाता है, एक्सीडेंट होते होते बचता है, घर टूटते टूटते फिर जुड़ जाता है। ये सारी निशानियां क्यों आती हैं हमारी जिंदगी में, कि हमारे दिल पिघल जाएं, रब की जरूरत महसूस करें। लेकिन बाज लोगों को रिएक्शन होता है, वो इसके बाद मजीद सख्त होते हैं। कितने सख्त होते हैं? पत्थरों से भी ज्यादा। अब इसके बाद तीन दलाइल अल्लाह ताला दे रहे हैं कि दिल पत्थरों से ज्यादा सख्त कैसे होते हैं, उसकी वजह क्या है। फरमाया वह इन मिन अलहिजारति लमा यतफज्जरु मिन्हुल अन्हार। बाज पत्थरों से तो नहरें बह निकलती हैं और बाज फट जाते हैं और इनसे पानी निकल आता है, और बाज अल्लाह के डर से गिर पड़ते हैं, और तुम अल्लाह को अपने आमाल से गाफिल न जानो। यानी ये तीन निशानियां क्या है कि पत्थरों से नहरें निकलती हैं, तुम्हारी जात से खैर क्यों नहीं फूटती। पत्थर अपना सीना फाड़ के पानी निकालते हैं, वो नहरें इंसानियत को सैराब करती हैं, उनकी जमीनों को सैराब करती हैं। लेकिन तुम इल्म हासिल करने के बाद, मैंने इस आयत पे पिछले दिनों में बहुत दफा दर्श दिया, इल्म दिल में क्यों नहीं उतरता। मेरा ख्याल इसको 5-6 मुख्तलिफ एंगल से हमने पूरे अपना जो ट्रिप था उसमें किया कि अल्लाह की निशानियां जो ये पीछे बात है, तो क्या इल्म से बड़ी भी कोई निशानियां होंगी। इस किताब का क्या हर सफा आपको नए नए आपके ऊपर असरार और रमूस नहीं खोलता? इल्म अंदर आता जाता आता है, इतना कुछ जान गए लेकिन नतीजा के थुम्मा कसत कुलूबुकुम, ना खैर तुम्हारी जात से फूटी, ना आंखों से आंसू निकले रब को याद करके, और ना खशियत से झुके। रोते हो तो अपने गमों पे रोते हो, झुकते हो तो लोगों के सामने झुकते हो। यानी इल्म अमल में नहीं बदलता जब दिल का आईना इतना गंदा हो जाए, इतना खराब हो जाए। तो लिहाजा हमने इस आयत के ऊपर अपने ऊपर गौर करना है, क्या ये तीन खसूसियात जो पत्थरों में है क्या मेरे अंदर आ चुकी और पैदा करनी है? हम कहते हैं लैंडस्लाइडिंग हो गई, हम कहते हैं बर्फानी तोदे गिर गए, सुनते हैं ना खबरें, हम कहते हैं पहाड़ अपनी जगह से लुढ़क गया, लेकिन अल्लाह ताला कह रहे हैं ये मेरी खशियत से हो रहा है, मेरे खौफ से हो रहा है। लिखिए अपने लिए एक सवाल, कब आखिरी दफा मेरी आंख से अल्लाह के खौफ से आंसू निकला, कब मेरी जात से खैर फूटी कि इंसानियत को उससे फायदा हुआ, और कब मैं वाकई दिल से अल्लाह के आगे झुक गई? कौन सी नमाज थी, कौन सा सजदा था, कौन सा रुकू था जिसने मुझे रब के सामने झुका दिया? अफतत माउन अयू मीनू लखुम, मुसलमानों तुम्हारी क्या ख्वाहिश है कि ये लोग ईमानदार बन जाएं? हालांकि इनमें से ऐसे लोग भी हैं जो कलामुल्लाह को सुनकर अकल और इल्म वाले होते हुए भी फिर भी बदल डाला करते हैं। जब ईमान वालों से मिलते हैं तो अपनी ईमानदारी जाहिर करते हैं, और जब आपस में मिलते हैं तो कहते हैं कि मुसलमानों को वो बातें क्यों पहुंचाते हो जो अल्लाह ने तुम्हें सिखाई हैं? क्या जानते नहीं कि ये तो अल्लाह के पास तुम पर इनकी हुज्जत हो जाएगी? क्या ये नहीं जानते कि अल्लाह ताला इनकी पोशीदगी और जाहिरदारी सबको जानता है? और इनमें से बास ऐसे अनपढ़ भी हैं जो किताब के जाहरी अल्फाज ही को जानते हैं और गुमान और अटकल पर ही हैं। ऐसे लोगों के लिए वैल है जो वो अपने हाथों की लिखी हुई किताब को अल्लाह की तरफ की कहते हैं और इस तरह दुनिया कमाते हैं, और इनके हाथों की लिखाई को और इनकी कमाई को वैल और अफसोस है। वकालू लन तमस्सना नारु इल्ला अय्यामम मादूदा, ये लोग कहते हैं हम तो सिर्फ चंद रोज जहन्नम में रहेंगे। इनसे कह दो क्या तुम्हारे पास अल्लाह ताला की तरफ से कोई इजाजत नामा है? अगर है तो यकीनन अल्लाह ताला अपने वादे का खिलाफ न करेगा, हरगिज नहीं, बल्कि तुम तो अल्लाह के जिम्मा वो बातें लगाते हो जिन्हें तुम भी नहीं जानते। यकीनन जिसने भी बुरे काम किए और नाफरमानियां की उसकी नाफरमानियों ने उसको घेर लिया। फउलाइक असहाबुन नार हुम फीहा खालिदून, ऐसे ही लोग जहन्नमी हैं और वो उसमें हमेशा रहेंगे। और इसके बरक्स वल्लज़ीन आमनु वअमिलुस्सालिहाति उलाइक असहाबुल जन्नति हुम फीहा खालिदून, वो लोग जो ईमान लाए और नेक काम करें वो जन्नती हैं जो जन्नत में हमेशा रहेंगे। यहाँ पे नवे रुकू का इख्तिताम है। इस रुकू का उन्वान क्या है? खता का पैकर। इंसान क्या है? खताओं का पुतला। पूरे रुकू में अल्लाह ताला ने चार बातों का जिक्र किया। इब्तदा में हयात बादल ममात, यानी मरने के बाद दोबारा जिंदा होने की बात थी, वो मकतूल जो जिंदा हुआ बता दिया कि मरने के बाद इसी तरह तुम जिंदा हो गए। फिर पत्थरों की बुनियाद बना के उसको संग दिली की मिसाल दी गई। तीन खसूसियात थी पत्थरों की, क्या पत्थरों से चश्मे फूटते हैं, बाज अल्लाह के खौफ से गिर जाते हैं, और उनसे तीसरी बात है कि नहरें फूटती हैं। इसके बाद इसी बुनियाद को बनाते हुए मुसलमानों को बताया गया कि देखो ये यहूद तुम्हारी बात मान के मुसलमान नहीं होंगे, ये तो इससे बड़े बड़े मौजज़ा देख चुके। यानी नबी सल्लम के दिल में ख्वाहिश आती थी कि ये लोग मुसलमान हो जाएं, कहा ये तो इतने बड़े बड़े वाक्या देख चुके, मुर्दों को जिंदा होता देख चुके, ये ईमान नहीं लाए, अब तुम्हारी बातों को सुन के कैसे लाएंगे। फिर उनकी संगदिली की बातें बताई गई थी। पांच बातें हैं कि जिसकी वजह से दिल सख्त हो जाता है, یعنی اس آیت کے حوالے سے بتا رہی ہوں. ویسے تو حدیث میں نبی صلی اللہ علیہ وسلم نے چار باتیں اور بھی ذکر کی ہیں، لیکن اس آیت کی روشنی میں یہود کے اندر پانچ باتیں تھیں جس کی وجہ سے دل سخت ہو گئے. نمبر ایک، اللہ کا کلام سن کے اس کو بدل دینا. آج کے رنگ میں آپ اس کو ساتھ ساتھ دیکھتے جائیے کہ قرآن کی آیتوں کو پڑھنا سننا لیکن معنی بدل دینا، مس کوٹنگ، کچھ نہیں ہوتا، سب جائز ہے. یہاں رہتے ہو تو سود بھی جائز ہے، وہاں جاتے ہو تو یہ بھی جائز ہے. دوسری چیز، دو چہروں والے، ڈیول پرسنالٹی. دین والوں کے ساتھ آئے تو دین والا چہرہ، دنیا والوں کے پاس آئے تو دنیا والا چہرہ. تیسری، امی، یعنی ان پڑھ لوگ کتاب کے بارے میں آرزوئیں رکھتے تھے. پڑھتے کوئی نہیں تھے کتاب، لیکن اس سے ٹونے ٹوٹکوں کی کتاب بنا رکھا تھا. اور چوتھی کیا تھی، اپنی ہاتھوں سے لکھی ہوئی باتوں کو رب کا کلام بتاتے تھے. اور پانچویں کیا تھی، یہود کی غلط فہمی، کیا، لن تمسن النار الا ایاما معدودہ، ہمیں دوزخ کی آگ نہ چھوئے گی. اللہ کا فیصلہ کیا ہے ان سب باتوں پہ، بلا من کسب سیئتا واحاطت بہ خطیئتہ، جو بدی کمائے گا وہ بدی پائے گا، اور جو اچھا کرے گا اس کو جنت ملے گی. ہم نے اس آیت کے اس رکوع پہ اپنے عمل کے لیے تین باتیں لینی ہیں انشاءاللہ تعالی. پہلی بات کیا ہے، اپنے دلوں کی سختی کو دور کرنے کی دعا. اور عملی کوشش کیا ہے، نبی صلی اللہ علیہ وسلم نے بتایا کہ دل سخت ہوتے ہیں تو اس کی نرمی کیا ہے، قرآن کی تلاوت، اور دوسرا موت کی یاد. ایک روایت میں آتا ہے یتیم کے سر پہ ہاتھ پھیرنا. تو ہم نے دعا کرنی ہے کہ اللہ ہمارے دلوں کو سختیوں سے نرمیوں میں بدل دے. اگلا رکوع دیکھتے ہیں، وَإِذْ أَخَذْنَا مِيثَاقَ بَنِي إِسْرَائِيلَ، اور جب ہم نے بنی اسرائیل سے وعدہ لیا کہ تم اللہ تعالیٰ کے سوا کسی کی عبادت نہ کرنا اور ماں باپ کے ساتھ اچھا سلوک کرنا، اسی طرح قرابت داروں، یتیموں اور مسکینوں کے ساتھ، اور لوگوں کو اچھی باتیں کہنا، نمازیں قائم رکھنا اور زکات دیتے رہا کرنا، لیکن تھوڑے سے لوگوں کے علاوہ تم سب پھر گئے اور منہ موڑ لیا. اور جب ہم نے تم سے وعدہ لیا کہ آپس میں خون نہ بہانا، قتل و غارت نہ کرنا اور آپس والوں کو جلا وطن نہ کرنا، تم نے اقرار کیا اور تم اس کے شاہد بنے، لیکن پھر بھی تم نے آپس میں قتل کیا اور آپس کے ایک فرقے کو جلا وطن کیا، اور گناہ اور زیادتی کے کاموں میں ان کے خلاف دوسرے کی طرف داری کی. ہاں جب وہ قیدی ہو کر تمہارے پاس آئے تو تم نے ان کے فدیے دیے، لیکن ان کا نکالنا جو تم پر حرام تھا اس کا کچھ خیال نہ کیا. کیا بعض احکام پر ایمان رکھتے ہو اور بعض کے ساتھ کفر کرتے ہو؟ تم میں سے جو بھی ایسا کرے اس کی سزا اس کے سوا اور کیا ہو کہ وہ دنیا میں رسوائی اور قیامت کے دن سخت عذاب کی مار، اور اللہ تعالیٰ اس کے اعمال سے بے خبر نہیں. اولئک الذین اشتروا الحیات الدنیا بالآخرہ، یہ وہ لوگ ہیں جنہوں نے دنیا کی زندگی کو آخرت کے بدلے خرید لیا، ان کے نہ تو عذاب ہلکے ہوں گے اور نہ ان کی مدد کی جائے گی. تو یہ تھا رکوع نمبر 10. اس کا عنوان کیا تھا، دوسروں کو نصیحت اور خود میاں فضیحت. سنا ہوئے محاورہ. اس میں اللہ تعالیٰ نے یہود کے کردار پہ روشنی ڈالی کہ کس طرح ان 10 باتوں کا انکار کرتے تھے. اس رکوع کی مین پوائنٹس کیا ہیں، 10 یہ ہیں وہ 10 کمانڈمنٹس جو آج بھی جیوز کے اندر 10 کمانڈمنٹس سے مشہور ہے. آپ کہہ سکتے ہیں کہ یہ آیت، یعنی آیت نمبر 83، یہ تورات کی آیت ہے. آج کچھ لوگ اس چیز کا شوق رکھتے ہیں کہ ہم بھی پچھلی کتابیں پڑھیں، تو اس کتابوں کو پڑھنے کی ضرورت نہیں، اس قرآن پاک میں اس کی درست باتیں ہیں. کیا تھے وہ 10 کمانڈمنٹس؟ جلدی سے اگر آپ اس کا احاطہ کر لیں، اللہ کے سوا کسی کی عبادت نہ کرنا، والدین کے ساتھ حسن سلوک، رشتہ داروں کے ساتھ اچھا سلوک، یتیموں کے ساتھ اور مسکینوں کے ساتھ حسن سلوک، لوگوں سے بھلی بات کہنا، نماز قائم کرنا، زکات دینا، آپس میں ایک دوسرے کا خون نہ بہانا، اور قیدیوں کو فدیہ دے کر چھڑانا. یہ 10 حکم تھے بنی اسرائیل کو. آج ہمیں بھی اس میں سے کوئی الگ ہے؟ یہ 10 باتیں آج ہماری بھی ہیں. انہوں نے کیا کیا، इन सब को छोड़ के सिर्फ खुशियों में चले गए। इस पूरे रुकू में से एक आयत आपको हाईलाइट करवाना चाहूंगी, आयत नंबर 85 में है, अफतुमिनू नबी बादिल किताबी व तकफुरू नबी बाद, क्या तुम किताब के बास हिस्से पर ईमान लाते हो और बास का कुफर करते हो। यानी दीन के अंदर पिक एंड चूज न करो, अपनी पसंद की बातों को ले लो और जो बातें मुश्किल लगे उसको छोड़ दो। अपना जायजा लेते हैं, क्या मेरी ये आदत तो नहीं, क्या जो बात मुझे दीन की अच्छी लगती है, आसान लगती है, मैं उसको मान लेती हूँ, और जो मुश्किल लगती है तो क्या कहती हूँ, अल्लाह बड़ा गफूर रहीम है। तो फिर सोचिए जिस पे अमल करते हैं वो भी छोड़ दें, वो तो उसको भी माफ कर देगा। दीन के अंदर पिक एंड चूज नहीं बनना। फिर इस पूरे रुकू में एक जो सबसे खूबसूरत नुक्ता हमारे सामने आया वो क्या है, कोई भी कौम दुनिया में जलील और रुस्वा कब होती है, उसकी वजह लिखी हुई है, क्या, जब वो किताब के बास हिस्से को माने और बास को छोड़ दे। तो अल्लाह ताला ने उसके आगे क्या फरमाया, फमा जज़ाउ मन यफ़अलु ज़ालिका मिनकुम इल्ला ख़िज़्यु फिल हयाति दुनिया, दुनिया में जिल्लत और क्यामत के दिन क्या होगा वहां भी, व यौमल क़ियामा। इस पूरे पे गौर कीजिए, क्या आज उम्मत मुस्लिमा के ऊपर तो ये बात नहीं फिट आती। आज हम परेशान होते हैं कि मुसलमानों पे मुश्किलें क्यों हैं, वहां पे वहां पे वहां पे वहां पे उन पे जुल्म क्यों है। आपके सामने उसका जवाब लिखा हुआ है, कोई दुश्मन किसी मुसलमान का बाल बीका नहीं कर सकता जब तक मुसलमान अपनी किताब के साथ जुड़े रहे। जब तक मुसलमानों ने किताब पे अमल किया काफिर उससे डरता था, जब हमने किताब की बातों को हाईलाइट कर लिया, पसंद की बातें मान ली, मुश्किल हुक्मों को छोड़ दिया, तो आज उसका नतीजा मौजूद है। इलाज क्या है, उम्मत मुस्लिमा का मुस्तकबिल कैसे संवर सकता है, जब मुकम्मल तौर पे किताब पे अमल करेंगे, वरना इसके अलावा और कुछ भी नहीं। हम क्या करें इस रुकू को सुनने के बाद, हम क्या करें, ये जो 10 बातें आपको लिखाई इस पे अपना अमल चेक कीजिए। वक्त की कमी है, मैं एक एक अलग नहीं करती, लेकिन क्या मैं अल्लाह के सिवा किसी की इबादत करती हूँ, माँ बाप के साथ मेरा रवैया क्या है, लोगों से बात करते हुए क्या है। इन 10 बातों के आगे क्वेश्चन मार्क्स लगा के अपना किरदार देखना है हमने कि हम क्या कर रहे हैं, और फिर इंशाल्लाह जायजा यही लेना है अपना कि अल्लाह ताला मेरे हर अमल से आगाह है। आगे चलते हैं रुकू नंबर 11, वलकद आतैना मूसल किताबा, और हमने मूसा अलैहिस्सलाम को किताब दी और उनके पीछे और रसूल भेजे, और हमने ईसा इब्ने मरियम को रोशन दलीलें दी और रूहुल कुदुस से इनकी ताईद करवाई, लेकिन जब कभी तुम्हारे पास रसूल वो चीज लाए जो तुम्हारी तबीयतों के खिलाफ थी, तुमने झट से तकब्बुर किया, बस बास को तो झुटला दिया और बास को कत्ल कर डाला, और ये कहते हैं कि हमारे दिल खिलाफ वाले हैं। नहीं नहीं, बल्कि इनके कुफर की वजह से इन्हें अल्लाह ने मलऊन कर दिया है, इनका ईमान बहुत ही थोड़ा है, और इनके पास जब अल्लाह ताला की किताब इनकी किताब को सच्चा करने वाली आई, हालांकि पहले ये खुद इसके जरिए काफिरों पर फतह चाहते थे, तो बावजूद आ जाने और बावजूद पहचान लेने के फिर कुफर करने लगे, अल्लाह की लानत हो काफिरों पर, समझतरो भी अनफुसहुम, वो बहुत बुरी चीज है वो जिसके बदले उन्होंने अपने आप को बेच डाला, और वो इनका कुफर करना है, अल्लाह की तरफ से नाजिल शुदा चीज के साथ, महज इस बात से जलकर कि अल्लाह ने अपना फजल अपने जिस बंदे पर चाहा नाजिल फरमा दिया, और इसके बाद जो लोग गजब पर गजब के मुस्तहिक हुए, और काफिरों के लिए रुस्वा करने वाला अजाब है। वइज़ा क़ील लहुम आमिनू बिमा अंज़लल्लाह, और जब इनसे कहा जाता है कि अल्लाह की उतारी हुई किताब पर ईमान लाओ, तो कह देते हैं कि जो हम पर उतारी गई इस पर हमारा ईमान है, हालांकि इसके बात वाली के साथ जो इनकी किताब की तस्दीक करने वाली है कुफर करते हैं। अच्छा, इनसे ये तो दरियाफ्त करें कि अगर तुम्हारा ईमान पहली किताबों पर है, तो फिर तुमने अगले अंबिया को कत्ल क्यों किया। حقیقت کیا ہے؟ وَلَقَدْ جَاءَكُمْ مُوسَى بِالْبَيِّنَاتِ، تمہارے پاس تو موسیٰ علیہ السلام یہی دلائل لے کر آئے، لیکن تم نے پھر بھی بچڑا پوجا، تم ہو ہی ظالم۔ جب ہم نے تم سے وعدہ لیا اور تم پر تور کو کھڑا کر دیا اور کہہ دیا کہ ہماری دی ہوئی چیز کو مضبوط تھامو اور سنو، تو انہوں نے کہا سمینا وعصینا، ہم نے سنا لیکن نہ مانیں گے، سنا لیکن مانا نہیں۔ وَأُشْرِبُوا فِي قُلُوبِهِمُ الْعِجْلَ، اور ان کے دلوں میں بچڑے کی محبت پلا دی گئی اس کفر کے سبب سے جو وہ کرتے تھے۔ ان سے کہہ دیجئے کہ تمہارا ایمان تمہیں بہت برا حکم دے رہا ہے اگر تم مومن ہو۔ قُلْ إِنْ كَانَتْ لَكُمُ الدَّارُ الْآخِرَةُ، آپ کہہ دیجئے کہ اگر آخرت کا گھر صرف تمہارے ہی لیے ہے، اللہ کے نزدیک اور کسی اور کے لیے نہیں ہے، تو آؤ اپنی سچائی کے ثبوت میں موت طلب کرو۔ وَلَن يَتَمَنَّوْهُ أَبَدًا بِمَا قَدَّمَتْ أَيْدِيهِمْ وَاللَّهُ عَلِيمٌ بِالظَّالِمِينَ، لیکن اپنی کرتوتوں کو دیکھتے ہوئے کبھی بھی موت نہیں مانگیں گے، اللہ تعالیٰ ظالموں کو خوب جانتا ہے۔ موت مانگنا تو درکنار، ان کا حال کیا ہے؟ وَلَتَجِدَنَّهُمْ أَحْرَصَ النَّاسِ عَلَىٰ حَيَاةٍ، بلکہ سب سے زیادہ دنیا کی زندگی کا حریص، اے نبی آپ انہی کو پائیں گے۔ یہ حرص سے زندگی میں مشرکوں سے بھی زیادہ ہیں، ان میں سے تو ہر شخص ایک ایک ہزار سال کی عمر چاہتا ہے، گویا یہ عمر دیا جانا بھی انہیں عذاب سے نہیں چھڑا سکتا۔ اللہ تعالیٰ ان کے کاموں کو بخوبی دیکھ رہا ہے۔ تو یہ تھا رکوع نمبر 11، اس کا موضوع کیا ہے؟ عجیب ایمان ہے، یعنی ایمان کیسا ہے، یعنی تعجب کا اظہار ہے یہود کے ایمان پہ۔ دعویٰ تو ایمان کا کرتے ہو اور رویے کیا ہیں؟ پہلی بات دیکھی کہ اللہ نے احسان کیا، موسیٰ کے ذریعے کتاب دی، ایک نہیں کئی رسول بھیجے، اور سب سے آخر میں عیسیٰ علیہ السلام کو روشن دلائل دے کے بھیجے۔ تم نے کیا کیا؟ کتابوں کی بجائے اپنے خواہش نفس کو مانا، سرکشی کی، رسولوں کو چھٹلایا، اور کچھ کو تو قتل کر دیا۔ وجہ کیا تھی؟ اس رکوع میں آپ کو یہود کی اس رویے کی تبدیلی کی وجہ کیا ہے؟ اپنے باپ دادا کا دین نہیں چھوڑ سکتے، اپنے باپ دادا کا دین نہیں چھوڑ سکتے، ابا پرستی۔ اور ان کا یہ رویہ بتاتا ہے کہ یہ غلط کام کر رہے ہیں۔ ہم نے اس رکوع سے اپنے بارے میں کیا سوچنا ہے؟ کیا مجھے بھی موت سے ڈر لگتا ہے؟ زندگی کی حرص ہے؟ کیا میرے دل میں اپنی زندگی کو اور بڑھانے کی تمنا ہے؟ کیا میں ہر وقت اسی فکر میں تو نہیں رہتی کہ کہیں مجھے موت نہ آ جائے؟ کیا میرے ساتھ ایسا معاملہ تو نہیں کہ میں اس آخرت کی زندگی اور وہاں ہمیشہ جینے کی بجائے کچھ اور چاہتی ہوں، کچھ اور کرنا چاہتی ہوں؟ یہ سوچنے کی بات ہے۔ اختصاب کرتے ہیں اپنا، اب آگے دیکھتے ہیں۔ ہم لوگ 11ویں رکوع پہ تھے اور اس میں سے ہم نے مختلف رویوں کا ذکر دیکھا کہ کس طریقے سے یہود نے اپنے ایمان کو، اپنے دین کو موم کی گڑیا بنا رکھا تھا۔ جیسے کہتے ہیں نا، موم کی ناک، جدھر دل چاہا اس کو موڑ لیا۔ اللہ تعالیٰ کو دین کے معاملے میں ایسا رویہ بالکل بھی پسند نہیں آتا کہ لوگ اپنی مرضی کا دین اپنی پسند سے شامل کر لیں اور جو چیزیں اچھی نہ لگیں اس کو چھوڑ دیا جائے۔ ہمارے لیے عمل کی بات یہی ہے کہ ہم نے ایسا نہیں کرنا۔ چلیے رکوع نمبر 12 پہ جاتے ہیں۔ قل من کان عدوا لجبریل فانہ نزلہ علی قلبک باذن اللہ بإذن الله مصدقا لما بين يديه وهدى وبشرى للمؤمنين، اے نبی آپ کہہ دیجئے کہ جو جبریل کا دشمن ہو، جس نے آپ کے دل پر پیغام باری تارا اتارا ہے، جو پیغام ان کے پاس کی کتاب کی تصدیق کرنے والا اور مومنوں کو ہدایت اور خوشخبری دینے والا ہے، تو اللہ بھی اس کا دشمن ہے. جو شخص اللہ کا اور اس کے فرشتوں کا اور اس کے رسولوں اور جبرائیل اور میکائیل کا دشمن ہو, ایسے کافروں کا دشمن خود اللہ ہے. اور یقیناً ہم نے آپ کی طرف روشن دلیلیں بھیجی ہیں جس کا انکار سوائے بدکاروں کے کوئی نہیں کرتا. یہ لوگ جب بھی کوئی عہد کرتے ہیں اس کی ایک نہ ایک جماعت اسے توڑ دیتی ہے, بلکہ ان میں سے اکثر لوگ ایمان سے خالی ہیں. جب کبھی ان کے پاس اللہ کا کوئی رسول ان کی کتاب کی تصدیق کرنے والا آیا اور ان اہل کتاب کے ایک فرقے نے اللہ کی کتاب کو اس طرح پیچھے ڈال دیا گویا کہ جانتے ہی نہ تھے. یہ حصہ ہائی لائٹ کرنے کے لائق ہے. آیت نمبر 101 میں کیا کیا ان لوگوں نے؟ کتاب اللہ وراء ظہورہم کأنہم لا یعلمون. کتاب الہی کو پیٹھ کے پیچھے ڈالنے سے کیا مطلب ہے؟ کہ اس پہ عمل نہ کیا, اس کتاب کو صرف ایک عقیدت کی چیز سمجھ کے, برکت کی چیز سمجھ کے حاصل کیا لیکن اس میں سے اپنے عمل کو نہ لیا. اللہ کی کتاب جب پیچھے ڈلتی ہے تو پھر اس کی جگہ کچھ اور لیتی ہے. جیسے آج ہم مسلمانوں نے بھی کتاب الہی کو پشت پیچھے ڈال دیا. اصل کتاب کوئی پڑھ نہیں سکتا, یہ عام لوگوں کے پڑھنے کی چیز نہیں, لہٰذا اس کے پیچھے اس کے بدلے میں کہاوتوں پہ, کہانیوں پہ اور اس طرح کی من گھڑت چیزوں کو دین کا حصہ بنایا جاتا ہے. یہود نے جب کتاب اللہ کو پیچھے ڈالا تو کس کے پیچھے پڑھ کے؟ وَاتَّبَعُوا مَا تَتْلُو الشَّيَاطِينُ عَلَى مُلْكِ سُلَيْمَانَ, اور اس چیز کے پیچھے پڑ گئے جسے شیاطین حضرت سلیمان علیہ السلام کی حکومت میں پڑھتے تھے. سلیمان نے نہ تو کفر کیا تھا بلکہ یہ کفر شیطانوں کا تھا. وہ لوگوں کو جادو سکھایا کرتے تھے, اور بابل میں ہاروت اور ماروت دو فرشتوں پر جو اتارا گیا وہ دونوں بھی کسی شخص کو اس وقت تک نہ سکھاتے تھے جب تک یہ نہ کہہ دیں کہ ہم تو ایک آزمائش ہیں, تو کفر نہ کر. پھر لوگ ان میں سے وہ سیکھتے جو خاوند اور بیوی میں جدائی ڈال دیں, اور دراصل وہ اللہ کی مرضی کے سوا کسی کو کوئی نقصان نہیں پہنچا سکتے. یہ لوگ وہ سیکھتے ہیں جو انہیں نقصان پہنچائے اور نفع نہ پہنچ سکے. وہ بالیقین جانتے ہیں کہ اس کے لینے کا والے کا آخرت میں کوئی حصہ نہیں, اور وہ بدترین چیز ہے جس کے بدلے وہ اپنے آپ کو فروخت کر رہے ہیں. کاش کہ وہ جانتے ہوتے. وَلَوْ أَنَّهُمْ آمَنُوا وَاتَّقَوْا لَمَثُوبَةٌ مِّنْ عِندِ اللَّهِ خَيْرٌ لَوْ كَانُوا يَعْلَمُونَ, اور اگر یہ لوگ صاحب ایمان متقی بن جاتے تو اللہ تعالیٰ کی طرف سے بہترین ثواب انہیں ملتا اگر یہ جانتے ہوتے. یہ ترکو نمبر 12, اس کا عنوان کیا ہے؟ جادو اور ایمان. اصل میں یہود نے یہ بات مشہور کر رکھی تھی کہ حضرت سلیمان علیہ السلام نبی نہیں تھے بلکہ جادوگر تھے, اور ان کے حکومت میں وہ جو مختلف معجزات تھے, پرندوں سے باتیں کرنا, ہواؤں میں اڑنا, یہ سب جادو کے زور پہ ہوتا تھا. اور ہوتے ہوتے یہ بات یہود مدینہ کے ذریعے نبی صلی اللہ علیہ وسلم کے ارد گرد کے جو لوگ تھے ان تک بھی پھیلی, تو اللہ تعالیٰ نے حضرت سلیمان علیہ السلام پہ لگے ہوئے اس الزام کو دھونے کے لیے اس رکوع میں ان کا ذکر کیا کہ اصل میں وہ جادو نہیں تھا, اللہ تعالیٰ کی طرف سے ان کو اللہ تعالیٰ نے یہ چیز دی تھی. اور پھر اس کے ناطے سے جادو پہ بھی تھوڑی سی حقیقت, اس کی کیا حقیقت ہے؟ تو یاد رکھیے کہ جادو کی حقیقت ہے, جادو برحق ہے. ہوتا کیسے ہے؟ جیسے آپ کسی کو کوئی بات کہتے ہیں اور وہ بات اس کے اوپر اثر رکھتی ہے. مثلا اگر میں, مجھے تو نہ اللہ تعالیٰ توفیق دے, لیکن کوئی بھی اگر کسی کو پکڑ کے اس کی طرف کوئی چیز پھینکتا ہے, کوئی سمجھیں کہ آپ کے پاس ایک لکڑی کی چیز ہے اور آپ کسی کی طرف پھینکتے ہیں تو اس کو تکلیف ہوتی ہے نا, لگتی ہے. آپ کے ہاتھ پہ کوئی چیز لگاتا ہے, چپت لگاتا ہے, تکلیف ہوتی ہے. اسی طرح کچھ لفظ بول کے روح کو تکلیف دی جاتی ہے. جیسے مادی چیزوں کا اثر ہمارے اس مادہ وجود پہ ہوتا ہے, اسی طرح روحانی الفاظ کا اثر ہماری روح پہ ہوتا ہے. مثلا اس کو ایسے دیکھیں کہ جیسے آپ بیٹھے اور ایک دم آپ کا نام لے کے کہہ دے کہ آپ کتنی کیوٹ ہیں, آپ کتنی معصوم لگتی ہیں, کوئی آپ کتنی پیاری لگ رہی ہیں. سن کے کیا لگتا ہے؟ دل میں ایک نرمی آتی ہے نا, خوشی ہوتی ہے. اور اسی طرح کوئی بیٹھے بیٹھے آپ کو برا کہنا شروع کر دے, آپ بہت ہوشیار ہیں, آپ بڑی ایسی ہیں, تو نتیجے میں غصہ آتا ہے نا. اب ایک بات سن کے غصہ آتا ہے, جادو میں ایسی ہی باتوں کو بار 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 دہرایا جاتا ہے اور اس کا اثر پھر انسان کی روح پہ پڑتا ہے. جادو کے بارے میں اسلام کا نظریہ کیا ہے کہ جادو کا سیکھنا سکھانا کسی بھی نیت سے ہو کفر ہے. اس رکوع میں تین دفعہ اللہ تعالیٰ نے جادو کو کفر کہا گیا, اور رکوع کے آخر میں یہ بات کہہ کے کہ اب وہ ایمان لے آئیں, یعنی یہ بتا دیا کہ جادو کے بعد اب ایمان لانے کی ضرورت ہے, یعنی انسان اپنے اصل ایمان سے ہاتھ دھو دیتا ہے. پورے رکوع میں اگر ہم دیکھیں تو بنیادی طور پہ اللہ تعالیٰ نے یہود کے رویے کی بات کی, خوبصورت کلام الہی کو چھوڑ کے من گھڑت چیزوں کے پیچھے پڑ گئے, پھر دوسری چیز جادو کی پڑی, اور جادو کی بھی بدترین قسم کرتے تھے, اور وہ کیا تھی کہ شوہر اور بیوی کے بیچ میں فرق ڈالنا. ہمارے عمل کی بات اس میں کیا ہے, ہم نے اپنے آپ سے پوچھنا ہے کیا میں کسی قسم کے جادو کا شکار تو نہیں, کیا میرے دل میں جادو کے لیے کراہت ہے. دیکھیں کہ ایک کام کرنا نہ کرانا اور بات ہے, اور اس کی کراہت رکھنا اس سے بھی آگے کی بات ہے. وہ چیزیں جو اسلام میں سراسر ناجائز ہیں اس کے بارے میں اس کی چھوٹی سے چھوٹی چیز بھی ہماری زندگی میں نہیں ہونی چاہیے. مثلا آپ دیکھیے کہ ہاتھ دکھانا, قسمت کا حال معلوم کرنا, یا کسی کو منحوس کہنا, یا کچھ خاص مخصوص دنوں یا مخصوص مہینوں کو یہ سوچ لینا کہ اس طریقے سے یا ان دنوں میں کام کیا جائے تو وہ اس کا یہ اثر ہوگا, یہ چیز درست نہیں. جتنی زیادہ انسان ان چیزوں سے اپنے آپ کو دور رکھے اتنا ہی وہ چیز اس کی زندگی میں آسانی پیدا کرتی ہے. اور ہم نے پھر انشاءاللہ اپنے لیے عمل کی بات بھی یہی اس میں سیکھنی ہے کہ کبھی بھی ایسے کسی کام کے اندر اپنے آپ کو ملوث نہیں کرنا. بہت موڑ آئیں گے زندگی میں, آپ کو شک ہوگا میرے اوپر کسی نے جادو کیا ہوا ہے, کیا کرنا ہے آپ نے, لا حول ولا قوت الا باللہ, اعوذ باللہ من الشیطان الرجیم. اس شخص پہ جادو کا اثر ہو ہی نہیں سکتا جو یہ یقین رکھ لے کہ میرے پہ جادو نہیں ہو سکتا. یقین کریں, آپ اپنے آپ کو مضبوط کریں, اپنے اعصاب کو مضبوط رکھیں گے تو خود بخود اس کا اثر جو ہے وہ ختم ہونے لگے گا. اور اگر ایک اور چیز ہے کہ اگر ماضی میں کسی نام پہ ایسا کچھ کام کیا, بعض دفعہ لوگ خود نہیں کرتے اس لیے بزرگوں کے پاس چلے جاتے ہیں, ان کے نقش, ان کی تعویذ لے آتے ہیں چیزیں کہ مجھ پہ کسی نے جادو کیا ہوا ہے. بعض اس لیے جاتے ہیں کہ میرے شوہر کو مجھ سے محبت ہو جائے, بعض اس لیے چاہتے ہیں کہ میرے گھر والوں کے اندر میرا مقام بنے, تو توبہ کی ضرورت ہے. اور سچے دل سے لا الہ الا اللہ کلمہ پڑھنے کی ضرورت ہے کہ اللہ تعالیٰ میں آئندہ ایسا کام نہیں کروں گی. آپ کو معلوم ہے کہ جو جادو کر ہی وہ لوگ سکتے ہیں جو گندے کام کرتے ہیں, چلے کاٹتے ہیں, قبرستانوں میں جا کے جنوں کو خوش کرتے ہیں, قرآن پاک کی آیتوں کو الٹا لکھتے ہیں, اس کے اوپر صفوں کے اوپر قدموں کے ساتھ رقص کرتے ہوئے دیکھے گئے ہیں, گندگی صاف کرتے ہیں اپنے جسم کی قرآن کی آیتوں کے ساتھ, راتوں کو مسجدوں میں جا کے گندگی پھینک کے آتے ہیں, خیز جو پیریڈز کا بلڈ ہوتا ہے اس کے ساتھ قرآن کی آیتوں کو لکھا جاتا ہے. تو ایسے لوگوں کے ایسے تمام چیزوں سے بچنا چاہیے. بہت تفصیل سے اس پہ ہم نے بات کی ہوئی ہے, اگر ممکن ہوا تو آپ کے لیے آج ہی ہم روم میں بھی, یا اگر آپ لوگ چاہیں گے تو آپ کو جادو کے موضوع پہ تفصیل سے سنا دیں گے انشاءاللہ. جب ہم نے اس کو تفصیل سے کیا تھا تو مجھے یاد ہے کہ بہت ہی زیادہ ہم نے اس کے اوپر کئی مختلف رخ سے دیکھا تھا. آگے چلتے ہیں رکوع نمبر 13 پہ. یا ایھا الذین آمنوا لا تقولوا راعنا وقولوا انظرنا واسمعوا وللکافرین عذاب الیم. اے ایمان والو, تم نبی صلی اللہ علیہ وسلم کو راعنا نہ کہا کرو بلکہ انظرنا کہو, یعنی ہماری طرف دیکھیے اور سنتے رہا کرو, اور کافروں کے لیے دردناک عذاب ہے. نہ تو اہل کتاب کے کافر اور نہ مشرکین چاہتے ہیں کہ تم پر تمہارے رب کی طرف سے کوئی بھلائی نازل ہو, ان کے اس حسد سے کیا ہوا, اللہ جسے چاہے اپنی رحمت حصوصیت سے عطا فرمائے, اللہ تعالیٰ بڑے فضل والا ہے. ما ننسخ من آیت او ننسخا نأتی بخیر منها او مثلها الم تعلم ان اللہ علی کل شیء قدیر. جس آیت کو ہم منسوخ کر دیں یا بھلا دیں اس سے بہتر یا اس جیسی اور لاتے ہیں, کیا تو نہیں جانتا کہ اللہ تعالیٰ ہر چیز پر قادر ہے, کیا تجھے علم نہیں کہ زمین و آسمان کا مالک اللہ ہی ہے اور اللہ کے سوا تمہارا کوئی مددگار نہیں. کیا تم اپنے رسول سے یہی پوچھنا چاہتے ہو جو اس سے پہلے موسیٰ علیہ السلام سے پوچھا گیا تھا, سنو ایمان کو کفر سے بدلنے والا سیدھی راہ سے بھٹک جاتا ہے. ان اہل کتاب کے اکثر لوگ باوجود حق واضح ہو جانے کے محض حسد और बुग़्ज़ की बिना पर तुम्हें भी ईमान से हटा देना चाहते हैं, तुम भी माफ़ करो और छोड़ो यहाँ तक कि अल्लाह अपना हुक्म लाए। यकीनन अल्लाह ताला हर चीज़ पर कुदरत रखता है। वअकीमुस्सलाता वआतुज़्ज़का, तुम नमाज़ें कायम रखो और ज़कात देते रहा करो, और जो कुछ भलाई तुम अपने लिए आगे भेजोगे सब कुछ अल्लाह के पास पालोगे, बेशक अल्लाह ताला तुम्हारे आमाल को खूब देख रहा है। ये कहते हैं कि जन्नत में यहूद और नसारा के सिवा कोई और न जाएगा, ये सिर्फ इनकी आरजुएं हैं। इनसे कहो कि अगर तुम सच्चे हो तो कोई दलील पेश करो। बल्कि जन्नत में कौन जाएगा? बला मन असलम वजहहु लिल्लाह वहुवा मुहसिनुन फलहु अजरुहु इंद रब्बिही वला खौफुन अलैहिम वला हुम यहज़नून। सुनो, जो भी अपने आप को खलूस के साथ अल्लाह के सामने झुका देगा, बेशक इसे इसका रब पूरा बदला देगा, इसको ना कोई गम होगा और ना कोई खौफ होगा। रुकू नंबर 13, इसका मौजू क्या है? अल्लाह ताला हर चीज पर कुदरत रखता है। इस रुकू में हमें चार मुख्तलिफ चीजों की तरफ इशारा मिला। पहली चीज क्या है कि मजलिस के आदाब सिखाए गए। नबी सल्लम की महफिलों में यहूद भी आ जाते थे और मुख्तलिफ अल्फाज इस्तेमाल करके आपके कलाम को गैर मुअस्सर करना चाहते थे। तीन हथकंडे उन्होंने इस्तेमाल किए। एक क्या था कि लफ्ज़ राएना की बजाय राईना कहा, तो उससे हमें तीन अदब अल्लाह ताला ने मुसलमानों को सिखा दिए। पहली बात क्या है कि गुफ्तगू में साफ लफ्ज इस्तेमाल करने चाहिए। मैं इसको किस तरह आपके साथ रखूंगी, बस बाज लोग कहते हैं 2 + 2 क्या होता है, आप कहते हैं 4 होता है, वो कहते हैं 2 + 2 क्या होता है, आप कहते हैं 4 होता है, वो कहते हैं नहीं ये तो 22 होता है। सुनी हुई है ये मिसालें, यानी 2 + 2 = 22। बाज दफा कुछ लफ्जों को इस तरह बोलते हैं कि कहना कुछ मुराद होता है और माना दूसरा लिया जाता है, ये पसंदीदा अंदाज नहीं। बाज लोग बड़ी पहेली के अंदाज में करते हैं, भूजो तो जाने, भैया हमें क्या पता, हम गैब जानते हैं, बताओ मेरे हाथ में क्या, मुझे क्या पता क्या। अच्छा फिर हम भी बेवकूफ बन के कहते हैं हाँ ये होगा वो होगा ऐसा होगा, साफ सुथरी कूल कौलन सदीदा। फिर बाज लोग बड़ी लच्छेदार बातें करते हैं, काफी रदीफ मिलाने के लिए बड़ी बड़ी बातें लाते हैं, साफ सीधी बात कीजिए, खुद बहुत लोगों के दिल में उतरेगी। खासतौर पर जब कभी अल्लाह ताला ने मौका दिया दीन के काम के आप आएंगे तो बिल्कुल सीधी सीधी बातें करें। घर की मिसालें देखे आए लोगों को जो उनकी जिंदगी से ताल्लुक रखती हो तो बात वाजे होगी। दूसरी चीज इसमें जो अदब सिखाया वो क्या था कि बात को गौर से सुनना चाहिए। बाज लोग गौर से नहीं सुनते और बहुत नुकसान खाते हैं, खुद भी उठाते हैं दूसरों को भी परेशान करते हैं। और तीसरी चीज क्या है कि सवालों जवाब की बजाय इबरत पे निगाह रखनी चाहिए। दूसरा शोशा जो यहूद ने मुसलमानों को दीन से हटाने का छोड़ा वो इस आयतों इस रुकू में वो क्या है कि जो आयतें मनसूख हो जाती थी उसका उन्होंने शोशा छोड़ा कि अगर ये अल्लाह का कलाम है तो फिर इसमें आयतें मनसूख क्यों होती हैं। तो अल्लाह ताला ने इसमें हमें बताया कि दो हिकमतें हैं आयतों को मनसूख करने की। पहली हिकमत क्या है कि उसके बदले में उसे अच्छा हुक्म आया। एक पूरा मजमून है इस बारे में, तफसील कभी इंशाल्लाह बाद में देखेंगे। बस आप देखिए कि पहले बेवा की इद्दत 1 साल की थी, अल्लाह ताला ने उस हुक्म को मंसूख किया और अब 4 महीने और 10 दिन की कर दी। ठीक है, पहले दौर में क्या होता था कि कपड़े को गंदगी लग जाए तो उस कपड़े को काटना पड़ता था, आज हमें कहा धो लो, हुक्म आसान आ गए ना, तो नए हुक्म नए ऑर्डिनेंस क्यों आते हैं कि जिंदगी आसान हो जाए। और इसी तरह फिर पिछली शरीयतों को भी आसान था। फिर दूसरी तदरीज है, कुछ हुक्म इसलिए हुए, मसलन जैसे शराब की हुरमत है, या जैसे हमने वेलकम रमजान में देखा था कि रोजा किस तरह स्टेप्स में हमारे ऊपर फर्ज हुआ। तो ये सारी चीजें जिंदगी में हमें क्या सिखाती हैं, अभी आपको आखिर में बताती हूँ अपने सीखने की बातें। तीसरी चीज इसमें मुसलमानों को नसीहत की गई 5 बातों की। इस रुकू में 5 बातों की नसीहत। पहली बात, बहस मुबाहसा ना करो। दूसरी, अल्लाह पर भरोसा रखो, अफ़्व दरगुजर से काम करो, क्योंकि जब यहूद और ऐसे लोगों के बारे में इंसान बहुत कुछ सुनता है ना तो गुस्से में आने लगता है, कहा नहीं सब्र करो तहम्मुल करो, नमाजें पढ़ो। चौथी चीज क्या थी, अपनी नमाजें ठीक करो, अल्लाह से ताल्लुक मजबूत करो। और 5वीं बात क्या थी कि ज़कात दो। और फिर आखिर में हमें बताया गया कि जन्नत किसको मिलेगी, بلا من اسلم وجهه للہ, جس نے اپنے چہرے کو اللہ کے لیے جھکا لیا. نام مسلم رکھ لیں, مومن رکھ لیں, متقی رکھ لیں, بات کچھ نہیں. بات کب بنے گی؟ جب عمل ہوگا. عمل سے زندگی بنتی ہے, جنت بھی جہنم بھی. یہ خاکی اپنی فطرت میں نہ نوری ہے نہ ناری. تو لہٰذا زندگی کے اندر عمل کی زیادہ اہمیت ہے. ہمارے کرنے کا کام کیا ہے اس پورے رکوع میں؟ پہلی بات ہے کہ مجلس کے آداب کو اپنانا ہے. صرف قرآن پڑھتے ہوئے نہیں, ہر جگہ, شادیوں میں, پارٹیوں میں, گیٹ ٹوگیدرز میں, ہوٹلنگ میں, صاف ستھرے طریقے سے اچھی گفتگو کی جائے گی. دوسری چیز ہم نے اپنے عمل کے لیے جو اس میں سیکھی وہ کیا تھی؟ کہ بحث مباحثے سے بچنا. یاد رکھیے, کسی انسان کی شخصیت کو گھن کی طرح کھا جاتی ہے یہ عادت, بحث اور مباحثہ, چاہے وہ دنیا کے لیے ہو چاہے وہ دین کے لیے ہو. تیسری چیز ہم نے جو سیکھی ہے اپنے عمل کے لیے وہ کیا ہے؟ کہ اللہ کے فیصلوں کی حکمت کو سمجھنے کی کوشش کرنا. کبھی آپ کی زندگی میں کوئی ان یوژل واقعہ ہو جائے جس کو آپ متوقع نہیں تھے, اور کچھ نہیں, غیر متوقع مہمان ہی آ جائیں آپ کے گھر میں, پریشان نہ ہوا کریں بلکہ سوچا کریں کہ میرے سے رب کیا چاہتا ہے, یہ ایسا ہی کیوں ہوا, یہ اب کیوں ہوا. جیسے مثلا ابھی میں سوچتی ہوں نا, ابھی بات ہو رہی ہے کہ آواز کٹ کے آ رہی ہے یا آواز صحیح نہیں آ رہی. آپ یہ نہ سوچا کریں کہ آواز کیوں صحیح نہیں آ رہی, یہ سوچا کریں کہ اس میں حکمت کیا ہے. جس نے اپنا یہ مزاج بنا لیا نا, یقین کریں کہ وہ کامیاب ہو جائے گا. اللہ تعالیٰ ایسی حکمتوں کے دروازے آپ کے اوپر کھول دے گا کہ آپ پریشان ہو کے بھی پریشان نہ ہوں گے. بعض دفعہ میں اپنی زندگی میں اس کو کئی دفعہ انالائز کرتی ہوں کہ ایسا ہی کیوں ہوا, یہ ایسا نہ ہوتا تو ویسا بھی ہو جاتا. ٹھیک, جاتے جاتے آپ ایک غلط موڑ مڑتے ہیں, آپ کو ایک گھنٹہ اور آگے جانا پڑتا ہے. مجھے فکر یہ بھی ہوتی ہے کہ دیر ہو جائے گی, لوگ آئے ہوں گے, درس لیٹ ہوگا, لیکن میرا مائنڈ اس وقت اتنا مطمئن ہوتا ہے, میں کہتی ہوں اللہ تعالیٰ حکمت کیا ہے, ایسا ہوا کیوں, تو چاہتا تو نہ ہوتا, ایسا کیوں ہوا, اور یقین کریں پھر اس کی حکمت ملتی ہے. ایسے ایسے راز افشا ہوتے ہیں کہ جو انسان کو عام زندگی میں نہیں آتا. اللہ تعالیٰ مشکل حالات میں ڈال کے انسان کو پرکھ لیتا ہے.